नेपालको कला साहित्य तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हाम्रो पाहुना हुनुभएको छ म अर्थात म वासु श्रेष्ठ नभई मह जोडी मध्येको म अर्थात मदन कृष्ण श्रेष्ठ जो एक कुशल गायक पनि हुनुहुन्छ। 19 अप्रेल 1950 जन्मिनु भएका मदन कृष्ण श्रेष्ठको नाम नेपाली हास्य व्यङ्ग्य क्षेत्रमा एक अर्काको पूरक भएको छ भन्दा अचुचि नहोला। कतिपय व्यक्तिहरू आफ्नो समूहमा मात्र चर्चित हुन्छन् तर उहाँ सम्पूर्ण नेपालीको माझ नै प्रख्यात अनि चर्चित हुनुहुन्छ। गोर्खा दक्षिण बाहु जगदम्बा श्री पुरस्कार लगायत थुप्रै पुरस्कार बटुलिसक्नु भएका कलाकार मदन कृष्ण श्रेष्ठ हास्य नाटक मञ्च लगायत ठूलो तथा सानो पर्दा र टीभीमा समेत थुप्रै अभिनय गरिसक्नु भएको छ। त आउनुहोस् यस्ता हास्य व्यङ्ग्यका पर्याय बनेका कलाकार मदन कृष्ण श्रेष्ठ अमेरिकी भ्रमणमा रहनु भएको बेलामा हामीले उहाँसँग राखेका केही खसखसहरू सुनौ त खसखस.com समस्त श्रोता तथा पाठकको तर्फबाट यहाँलाई खसखस.com स्वागत छ मदन कृष्ण श्रेष्ठज्यू।
धन्यवाद सर। मलाई अहिले चिसो लागेर खसखस लागेको छ। खसखस डटकम इन्टरभ्यू दिनुभयो। खसखस निको भएको छ।
खसखस निको भयो, बडा राम्रो कुरा। अमेरिका भ्रमणमा हुनुहुन्छ कारण?
यो पल्ट म मेरो छोरीको डेलिभरी हुनेवाला थियो, त्यो कारण उता सुटिङ रोकेरै आएको हो। त्यस कारण छोटो भ्रमण छ 1 महिनाको लागि। 1 महिना पनि खालि 15 दिन शिविर नगाउने साथका थियो सुटिङको कामले गरेर, त्यो पनि बल गरेर 1 महिना बस्ने मिलाएर आएको छ। छोरीको डेलिभरी भएको छ, छोरीको तर्फबाट नाति जन्मेको छ। यसरी 9 नोभेम्बर 30 फर्कनेछ नेपाल फेरि।
त्यसो भए अमेरिकी नातिको नेपाली हजुरबा भन्नु हो?
अमेरिकी नातिको नेपाली हजुरबा।
नाक ठुलो ठुलो भएको कारण त्यही हो क्या?
नाक मेरो बच्चैदेखि ठुलै छ।
अझ ठुलो देख्छु।
होइन, नाक यत्रै छ, नाकको पाल पनि ठुलो ठुलो छ।
भनेपछि नेपाली हजुरबाको अमेरिकी नाति भएकोमा कस्तो अनुभव गरिरहनुहुन्छ?
समयको नतिजा हो। समयको उपलब्धि भन्दा फरक केही राम्रो देशै होला। थुप्रै मानिसहरू देशको सिचुएसनको कारणले भनौँ अथवा के भनेर भनौँ, देशबाट धेरै नेपालीहरू विश्वभरि फैलिएका छन्। जहाँ जहाँ गए त्यहाँ त्यहाँ रोजगारीको सिलसिलामा ती बसेका पनि छन्। छोराछोरी बिहेबारी भएर छोराछोरी जन्मेका पनि छन्। छोराछोरी जन्मेको कारणले गर्दा जहाँ जहाँ जन्मसिद्ध नागरिकता दिइने कानून छ, त्यो देशमा त्यो उपलब्धि घटाएको पनि छ। त्यही क्रममा मेरो पनि त्यस्तै जुरियो भनौँ न।
बधाई छ ल तपाईँको यो दोस्रो नाति भनौँ न। अब यहाँलाई हास्य व्यङ्ग्य क्षेत्रमा म र हलाई तराजुमा राख्दाखेरि
म हरिवंश र मलाई म जहिले पनि दाँजेर हेर्दा 100 हरिवंश कति छ म कति छु भनेर सोच्ने हो भने 100 एकजना 30 एकजना 80-70 त्यस्तो होइन, एकजना 50 अरू पनि 50 त्यस्तो पनि होइन। हरिवंश 100 नै छ। म 0 मात्र छु, तर त्यस हरिवंश 100 म 0 बस्दाखेरि दुवैजना 1000 चाहिँ हुन्छौँ हामी। त्यस कारण त्यही 0 मात्र हो, म
0 मात्र हो। हरिवंश 100 हुनुहुन्छ। बडो राम्रो साथीको मूल्याङ्कन गर्नुभएको रहेछ। यहाँले बैङ्केश्वर हास्य व्यङ्ग्य नाटक कार्यक्रमबाट सँगै यात्रा थाल्नुभयो हरिवंशजीसँग, र त्यसपछि झन्झन चर्चित हुँदै जानुभयो र यहाँसम्म आइपुग्नुभयो आज। यो जोडीको नामबाट ब्याङ्क खोल्न सक्ने क्षमता बनाउनु भएको छ कि छैन तपाईँहरूले?
मायाको ब्याङ्क खोल्ने क्षमता चाहिँ पक्कै छ हामीसँग। एकदम वर्ल्ड ब्याङ्क भन्दा कम लाग्दैन मायाको ब्याङ्कमा, महाजोडीको महाब्याङ्क भनेर, महामाया ब्याङ्क भनेर। तर आर्थिक कारोबार गर्ने ब्याङ्क खोल्ने क्यापेसिटी छैन हामीसँग।
मेरो ध्येय त्यतातिर थियो।
हामीले कमाएको भनेको जनताको नेपालीहरूको माया मात्र हो, पैसा होइन। पैसाको पछाडि कहिले हामी लाग्नु पनि लागेनौँ, कामको पछि लाग्यौँ। कामको पछि लाग्दाखेरि पैसा पनि सपोर्ट भएको छ हामीलाई, खान लाउनलाई दुःख छैन, खुसी छौँ।
राम्रो। कतिपय अन्तर्वार्ताहरूमा प्रश्नको जवाब दिँदा मदन कृष्ण श्रेष्ठ र हरिवंशको अलग अलग उत्तरहरू आएको देखिएको छ, पढिएको छ। तर पनि तपाईँहरू साथ साथ यसरी जानुभएको छ अहिलेसम्म, तर त्यो अन्तर्वार्तामा उत्तर अलग आउनुको कुनै कारणहरू छ कि?
अन्तर्वार्तामा जहाँसम्म लाग्छ कुनै पनि फरक आएको छैन होला। मैले पनि हरिवंशको इन्टरभ्यू आखिर मैले पनि पाएँ, हेरेको हुन्छु हरिवंश मात्र इन्टरभ्यू लिएको बेलामा, होइन मेरो मात्र इन्टरभ्यू लिएको बेला पनि हरिवंश पनि पढेको हुन्छ। मैले मेरो विचार
सँगै बसेर एकैचोटि इन्टरभ्यू लिँदाखेरि
त्यस्तो छैन, एउटै सिद्धान्तमा हामी अगाडि बढिरहेका छौँ, एउटै एङ्गलबाट हामी लेखाजोखा गर्छौँ, होइन त्यस कारण त्यस्तो फरक छैन। खालि अब व्यक्तिगत पारिवारिक उत्तरहरू चाहिँ फरक होला, न त अरू सैद्धान्तिक रूपमा र कामको रूपमा आउने
उत्तरहरू
लाग्छ एउटै एउटै छ जस्तो लाग्छ मलाई।
महरा बन्ने तपाईँहरूको योजना छ कि छैन? महरा अर्थात मह मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र राजाराम पौडेल, किनभने राजाराम पौडेल भर्खर 8 वर्षको बसाइपछि नेपाल जानुभएको छ, उहाँ पनि हास्य कलाकार हुनुहुन्छ, अनि महरा बन्ने कुनै योजना छ कि छैन भन्न खोजेँ मैले।
त्यस्तो छैन, मह भनेर हामी सुरुदेखि नै काम गर्दै आयौँ, होइन त्यसमा अब सबै छन्, सबै आर्टिस्टहरू राजाराम मात्र होइन अरू आर्टिस्टहरू पनि थुप्रै हाम्रो कार्यक्रममा सहभागी छन्। हाम्रो कार्यक्रममा उहाँहरू पनि सहभागिता गराएका छौँ हामीले। टिमको नाममा टिमको रूपमा चाहिँ 2 जनाको टिम इस्टाब्लिस छ, त्यसैलाई मेन्टेन गर्ने खालको छ।
कतिपय चर्चित व्यक्तिहरू आफ्नो सीमित समूहमा मात्रै चर्चित भएका देखिन्छन्, जस्तो साहित्यकारहरू साहित्यको फाँटमा मात्रै, राजनीतिक व्यक्तिहरू राजनीतिका फाँटमा मात्रै चर्चित भएको हुन्छ, अरू फाँटमा अर्को समूहमा त्यति चर्चित नभएको पाइन्छ। तर तपाईँहरू 2 जना हरिवंश आचार्य र तपाईँ नेपालको जुनसुकै वर्ग या समूहमा तपाईँहरू चर्चित हुनुहुन्छ, तलदेखि माथिसम्म सडकदेखि सदनसम्मका व्यक्तिहरूमा तपाईँहरू चर्चित हुनुहुन्छ, यस्तो मूल्याङ्कन तपाईँहरूले सुन्दाखेरि कस्तो लाग्छ?
गलत छैन, सही नै हो। हामीले जस्तो अब कतिपय साहित्यकारहरू खालि साहित्य लेखनमा मात्र सीमित हुन्छन्, होइन सीमित हुन्छन्, राम्रो राम्रो लेख्छन्, जति राम्रो लेख्यो भने त्यसमा मात्र सीमित भएको साहित्यकारजीहरू थुप्रो छन्, संसारभरि छन् भने यस्तो पनि अब नेपालमा पनि हुनुहुन्छ, होइन। अब हामी चाहिँ अभिनय पनि गर्ने, गीत पनि गाउने, स्क्रिप्ट पनि आफैले बनाउने भएको हुनाले हामीले सबैतिर हाम्रो सहभागिता पूर्ण भयो। सङ्गीतको क्षेत्रमा पनि, यता अभिनयको क्षेत्रमा, टेलिफिल्मको क्षेत्रमा, स्टेजको रङ्गमञ्चको क्षेत्रमा, अब अनि त्यसपछि अब राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागिता हुनुको कारण यो पनि हो कि हामीले देशमा भएको अन्याय, अत्याचार, कुरीति, विभेदहरूको विषयमा हामीले व्यङ्ग गर्ने काम गर्दै आयौँ सुरुदेखि, राजनीतिक जनचेतना जगाउने काममा आफूलाई प्रयोग गर्दै आयौँ आफूले आफैलाई। त्यसले गर्दाखेरि राजनीतिज्ञहरूसँग पनि हाम्रो सामिप्यता बढ्न गएको हो, तर कुनै पनि राजनीतिक सिद्धान्त अथवा कुनै पनि राजनीतिक पार्टीहरूसँग हाम्रो झुकाव छैन। हामी राजनीतिक सैद्धान्तिक रूपमा हेर्ने हो भने चाहिँ हामी लोकतन्त्रलाई, लोकतन्त्रका हिमायती भन्दा फरक नपर्ला, लोकतन्त्रमा विश्वास गर्दछौ, किनभने हामीले यो कला क्षेत्रमा लागेर थुप्रो देशहरू हामीले घुम्ने मौका पायौं, थुप्रै देशहरू हाम्रो उपलब्धिको ठूलो उपलब्धिको रूपमा लेख्छ संसार घुम्न पाएको, र हामीले राजतन्त्रात्मक देशहरू पनि हेर्यौं, आर्मी शासन भएको देशहरू हेर्यौं, धर्मले शासन गरेको देशहरू हेर्यौं, डेमोक्रेटिक देशहरू हेर्यौं, साम्यवादी मुलुकहरू पनि हेर्यौं, होइन उत्तर कोरिया जस्तो देशहरू पनि पुग्यौं, र संसार घुम्दाखेरि विकासको चरम चुलीमा पुगेको देशहरू र आफ्नो मनको कुरालाई कुनै पनि ढक नमानेर मनको कुरा स्पष्टसँग आफ्नो अगाडि औल्याएर एउटा देशको सर्वोच्च पदलाई पनि मिस्टर प्रेसिडेन्ट भनेर गलत चिजलाई युआर रङ भनेर भन्न सक्ने परिपाटी भनेको डेमोक्रेटिक परिपाटी हो मात्र मैले देखेको छु. र त्यसकारण डेमोक्रेसी नै हो देशलाई अगाडि बढाउने सिद्धान्त एउटा व्यवस्था भन्ने मलाई लागेको छ. राजतन्त्रात्मक देशहरूमा जुन हामीले पनि भोग्दै आयौं, राजतन्त्रले भनेको रूढीवादी अन्धविश्वास अशिक्षालाई बढ़ावा दिइरहेको हुन्छ. मानिसलाई कम शिक्षामा अल्मलाएर, अशिक्षामा अल्मलाएर, रूढीवादी अन्धविश्वासमा अल्मलाएर आफूले धेरै वर्षसम्म शासन गर्ने परिपाटी बनाउँदै जाँदोरहेछन्. अरू देशहरू पनि छ, हामीले त भोगिसक्यौं, भोग्नु भोगिसक्यौं, वाक्क लाइनले भोगेर बल्ल बल्ल त्यहाँबाट मुक्ति पाएका छौं. र अरू अरू देशहरू अरू पनि धर्मले शासन गरेको देशहरू पनि हेर्यो, त्यो पनि त्यस्तै हो होइन. भने डेमोक्रेटिक देशहरू मात्र शासन व्यवस्था भनेको काम गर्दाखेरि मिस्टेक हुन्छ, मिस्टेकहरूलाई सच्याउँदै गइन्छ डेमोक्रेसीमा. भनेको एउटा छाता बन्दलाई 400 वर्ष लाग्यो भन्छ भनिन्छ, एउटा साइकल आजको अवस्थामा आउनलाई 400 वर्ष लाग्यो भनिन्छ. करेक्सन गर्दै 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 अगाडि बढेको हो, र करेक्सन गर्दै गर्दै अगाडि बढाउने व्यवस्था भनेको डेमोक्रेसी नै हो जुन हामीले देखेका छौँ. त्यसकारण हाम्रो देशमा पनि डेमोक्रेसी स्थापना हुनुपर्छ, त्यसको लागि हामीले जनचेतना जगाउने काम गर्दै आइरहेका छौँ, गर्दै जानेछौँ पनि.
त्यसै भएर सबै समूहमा सबै वर्गमा तपाईँहरू लोकप्रिय हुनुभएको.
त्यसकारण हाम्रो देशमा अब माओवादी गभर्मेन्ट अहिले आएको छ, जो साम्यवादी सोचाइमा छन् होइन, उहाँहरूले पनि साम्यवादी आफ्नो सिद्धान्तलाई लगाओस्, उहाँ साम्यवादीमा कतिपय राम्रो कुराहरू पनि होलान्, त्यो चिजलाई अगाडि ल्याओस्, तर लोकतान्त्रिक डेमोक्रेटिक ढंगले अगाडि बढ़ोस्. किनभने देशमा डेमोक्रेसी ल्याउनमा, गणतन्त्रसम्म ल्याउनमा सबैको हात छ. माओवादीको हात छ, नेपाली काँग्रेसको हात छ, एमालेको हात छ, मधेसी दलहरूको हात छ, शिक्षित जनताहरूको हात छ, नागरिक समाजको हात छ, विदेशी मित्र राष्ट्रहरूको हात छ होइन. त्यो सबैको कारण हातबाट आएको, हामी यो गणतन्त्रमा आएको भने यो सबैलाई व्यवस्था गरेर आफ्नो सिद्धान्तलाई मात्र लागू गराउन खोज्यो भने सबैप्रति अरू बाकी अन्याय हुन जान्छ, अन्याय गर्नु हुँदैन. अब अन्याय सहने युवा पनि होइन, थिचोमिचोमा परेको समुदाय, थिचोमिचोमा परेको जात जाति र भाषा भाषी अब माथि आउने समय 21औं शताब्दीकोलाई हेर्दा फरक नपर्ला. हामी नेपालमा पनि विभिन्न जनजाति सबैलाई थिचोमिचोमा पारेरै अन्यायपूर्वक राखिएको थियो, आज सबैको शिर उठाउने समय आएको छ. अरू त त्यो कुरा अमेरिकामा पनि थिचोमिचोमा बसिरहेको हामीले हेरेको थियौँ, काला जातिहरू थिचोमिचोमा परेका थिए भने पहिलोपल्ट ऐतिहासिक रूपमा बराक ओबामाले प्रेसिडेन्टको चुनाव अत्यधिक बहुमतले जित्नुभयो. भनेपछि थिचोमिचोमा परेकोले माथि उठ्ने समय अमेरिकामा बल्ल आयो, त्योभन्दा हामी त अझ अलिकति केही दिन भए पनि केही अगाडि आइ हामी कहाँ पनि जस्तो मधेसको समुदाय पनि नेपाली हुन्, उहाँहरू पनि थिचोमिचोमा परेका थिए होइन. आज देशको सर्वोच्च राष्ट्रपति नै मधेसी समुदायबाट आएको छ, यो हाम्रो आम नेपालीको लागि गर्वको कुरा हो भन्ने रूपमा लिएको छु.
धन्यवाद. प्रस्तुतिको विषय र सामग्रीहरू चयन गर्दाखेरि कसरी गर्नुहुन्छ?
हामी हास्यव्यङ्गको कार्यक्रमहरू, रंगमञ्चको कार्यक्रमहरू गर्दाखेरि समसामयिक विषयलाई प्राथमिकता दिन्छौ. समसामयिक कुराहरू, देशमा भइरहेको कुराहरू, जनताले सोचेको कुराहरू, मनमनमा जनताको हरेकको मनमा भएको भन्ने ठाउँ नपाइरहेको, भन्न नपाइरहेको कुराहरूलाई नै हामी बटुलिएर कार्यक्रममा समावेश गर्ने गर्छौ, देखाउने गर्छौ. र रंगमञ्चको कार्यक्रमहरू त्यस्तो हो भनेदेखि टेलिभिजनमा गर्ने कार्यक्रमहरू त्योभन्दा केही फरक छ. टेलिभिजनमा गर्ने कार्यक्रमहरूमा अझै पनि डेमोक्रेटिक रूपमा गर्न सकिने अवस्था हुँदो रहन्छ. जस्तो पञ्चायत टाइममा रंगमञ्चमा हामी अलिअलि गरेर दिनु बढाउँदै 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 लगेर कुनै पनि थोड़ा भनेर जनता हातमा लिएर जन गभर्मेन्टले हामीलाई थुन्न नसक्ने, हामीलाई थुनिदियो, हामीलाई कारवाही गर्यो भने जनताको चासो बढ्ने, त्यस्तो अवस्था हामीले आफैलाई पुर्यायौं. होइन त्यो पुर्यायो भने अब अब पञ्चायत कालको अवसानपछि अरू गभर्मेन्टहरूले शासन गर्यो होइन हामी त्यसपछि जस्तो एक वर्ष संक्रमण काल रह्यो त्यो 46 सालको यो संविधान बनाउने टाइममा जन पहिलो जनआन्दोलनपछि एक वर्षमा हामीले कुनै गभर्मेन्टलाई कुनै पनि व्यङ्गै गरेनौँ के भने अब काम गर्नुपर्छ के व्यङ्ग गर्यो अहिले त काम गर्नुपर्छ व्यङ्ग गर्यो त्यसपछि नेपाली काङ्ग्रेसले सरकार ह्यान्डल गर्न थाल्यो त्यसमा पनि दुई चार महिना व्यङ्ग गरेनौँ दुई चार महिनापछि अब व्यङ्ग गरे पनि हुन्छ अब भन्ने आएपछि त्यसपछि व्यङ्ग गर्यो पछि एमालेको गभर्मेन्ट आयो एमालेको गभर्मेन्टले दुई चार महिना व्यङ्ग गरेनौँ काम गर्न दियो त्यसपछि जब व्यङ्ग गर्ने अवस्था आयो अब व्यङ्ग गर्यो भन्छ होइन उसलाई एमालेहरू व्यङ्ग गर्यो होइन त्यस्तै किसिमले गभर्मेन्टलाई केही महिना काम गर्ने त्यसपछि व्यङ्ग गर्ने लुप होलहरू आउँदै जान्छ त्यसपछि व्यङ्ग गर्ने त्यसो गर्दै पनि आयो र डेमोक्रेटिक रूपमा अझै पनि हामीले उपभोग गर्न पाउँदैनौँ भन्ने खोजेको कारण के भने जस्तो अब नेपाली काङ्ग्रेस गभर्मेन्टको समयमा हामीले एमालेलाई व्यङ्ग गरेर केही महत्त्व हुँदैन होइन माओवादीलाई व्यङ्ग गरेर अथवा अरू मधेसी दललाई व्यङ्ग गरेर के मतलब नेपाली काङ्ग्रेसलाई गर्नुपर्छ स्टेजमा चाहिँ गर्न पाउँछौ केमा चाहिँ गर्न पाउँदैनौँ हामी किनभने सेन्सर बढी हुन्छ अब एमालेको काङ्ग्रेसको टाइममा काङ्ग्रेसकै मान्छे त्यहाँ पुगेको हुन्छ एमालेको टाइममा एमालेकै मान्छे पुगेको हुन्छ माओवादीको टाइममा माओवादी पुगेको हुन्छ भने टिभीमा हामीले मन खोलेर राजनीतिक व्यङ्ग गर्न चाहिँ व्यङ्ग गर्ने अवस्था छैन अहिले पनि गर्ने अवस्था छैन त्यहाँ अब टिभीमा टिभीको युग भएको हुनाले टिभीबाट कार्यक्रम नगरेको चुप लगाएर पनि बस्न सक्दैनौँ त्यसको लागि चाहिँ हामी राजनीतिक व्यङ्ग को साथ साथमा त्यत्तिकै जनचेतना जगाउनु पर्ने विषयहरू त्यत्तिकै छन् स्वास्थ्यका कुराहरू शिक्षाका कुराहरू सरसफाईका कुराहरू त्यो विषयलाई समावेश गरेर हामीले टेलिभिजनमा हामी दिने गर्दछौँ होइन कहिले एसआइबीएसको विषयमा कहिले सरसफाईको विषयमा कहिले वन जङ्गलको विषयमा यसो बनाउँदै आएको छौँ होइन अनि पछिल्लो समयमा केही पिस प्रोसेसका कुराहरू लाई लिएर हामीले टेलिफिल्महरू पनि बनाउँदै आइदियौँ रङ्गमञ्च राजनीतिक व्यङ्ग दिने चाहिँ स्टेजमा मात्र हो टेलिभिजनमा अझ खासै दिल खोलेर दिने अवस्था छैन अझै पनि
भनेपछि प्रस्तुतिको विषयहरू छान्दाखेरि धेरै जस्तो राजनीतिक विषय नै
रङ्गमञ्चमा राजनीतिक विषय टेलिभिजनमा चाहिँ स्वास्थ्य शिक्षाको विषय
अनि यहाँले भन्नुभयो जस्तो टिभीमा चाहिँ नि आफूले भनेको जस्तो प्रदर्शन गर्न देखाउन अझ पनि पाइएको छैन किनभने सत्तावाला पार्टीका मान्छेहरूले गर्दाखेरि सेन्सर हुन्छ जुन भन्नुहुन्छ त्यसलाई कसरी तपाईँहरूले ट्याकल गर्नुहुन्छ कसरी सम्झौता गर्नुहुन्छ झिक्नुहुन्छ कि अथवा चाहिँ त्यसलाई मोडिफाई गर्नुहुन्छ कि के गर्नुहुन्छ
अब स्टेजमा त मोडिफाई गर्नु पर्दैन पञ्चायत
टिभीको
अब स्टेजमा चाहिँ मोडिफाई गर्ने त्यो गाइडतर्को टाइममा भयो भने चाहिँ खासै मोडिफाई गर्नु पर्दैन अरू बेलामा चाहिँ नि मोडिफाई गरेर देखाइरहनु मुन हुँदैन त्यस कारण स्वास्थ्य सम्बन्धी शिक्षा सम्बन्धी गर्ने कामहरूमा हामी बिजी बढी ठिक छ
यहाँनिर यसरी दनक दियो भने फलानुको मिति पुग्छ भन्ने कुरामा तपाईँहरू कतिको घोप्लिनुहुन्छ कतिको चिन्तन गर्नुहुन्छ
गर्छौँ एकदम गर्छौँ त्यसको लागि ठाउँ ठाउँमा नेताहरूले गर्ने व्यवहार होइन अथवा गलत व्यवहारहरूलाई हामीले वाच गरिरहेकै हुन्छौँ हाम्रो कामै हो अखबारहरूबाट मेसेजहरू लिइरहेको हुन्छौँ साथीभाइहरूबाट मेसेज लिइरहेको हुन्छौँ बाटोमा हिँड्ने साधारण मान्छेहरूबाट पनि कुराहरू लिइरहेको हुन्छौँ त्यही चिजहरूलाई हामीले यहाँनिर हिँडाइदिए हुन्छ र हिँडाइदिन्छौँ
तपाईँहरूलाई त्यसको कतिको त्यस्तो भनौँ न प्रस्तुति गरिसकेपछि नाटकमा अथवा त्यहाँनिर टिभीमा त अझ भन्नु त्यति सम्भव छैन तर नाटक मञ्चनमा तपाईँहरूले त्यस्तो कडा व्यङ्गहरू हानिसकेपछि धम्किएका स्वरहरू अथवा चाहिँ नि त्यस्ता कतिको आउँछ तपाईँहरूलाई
पञ्चायत टाइममा आउँछ अहिले त्यस्तो आउँदैन हामी पनि अब काम गर्दा
निखारिसक्यो
अहिले पनि निखारिदियो भन्दा नि फरक नपर्ला होइन यति भन्दा हुन्छ भन्ने अन्दाज चाहिँ
भइसक्यो। महको बिउरो थाम्न सक्ने चिनी पनि देखिएको छैन अहिलेसम्म, तपाईँहरूले यतापट्टि ध्यान दिनुभएको छ कि छैन?
होइन, अब हामी त्यस्तो ठुलो कलाकार पनि होइनौ, साधारण किसिमले सोचेर काम गर्दै आएको हो। त्यस्तो थुप्रै कलाकारहरू छन् हिजो आज टिभीमा विभिन्न च्यानलहरूमा हास्य कार्यक्रमहरू टनाटन छन्, टेलिभिजन प्रोग्रामहरूमा छन् होइन, अझ हाम्रो कम छ टिभीमा। हामीले चाहिँ जनचेतनामूलक कामहरूलाई फर्स्ट प्रायोरिटी दिएर काम गरिरहेका छौँ, हास्यलाई मात्र बढी प्रोत्साहन दिएर प्राथमिकता दिएर गरिरहेको कार्यक्रमहरू अरू पनि छन्, जस्तो हामी मात्रै हो हामी बाहेक कोही छैन भने त्यस्तो छैन।
त्यसो भए क्यारिकेचर अर्थात् नकल गर्नु नै हास्य हो त, हास्य पनि हो।
क्यारिकेचर भनेर कसैको नकल गर्दा हाँस उठ्दो रहेछ, यो स्वाभाविक नेचुरल कुरा रहेछ। अब व्यङ्ग त त्यो होइन त, खालि हास्य मात्र हो व्यङ्ग, त्यसमा केही व्यङ्ग पनि समावेश गर्न सकिन्छ, त्यो मात्र होइन, अरू व्यङ्गको लागि अरू कुराहरू पनि आउनुपर्छ।
त्यसरी तपाईँहरूले चाहिँ अहिलेसम्म कसैको क्यारिकेचर अथवा नकल गर्नुभएको छैन, सायद यसै भएर होला भन्नु खोजेको?
क्यारिकेचर गरेको छ, क्यारिकेचरमा मैले त्यति क्यारिकेचरमा बल गरेको छैन, हरिवंशमा क्यारिकेचर गर्ने खुबी बढी छ, उसले क्यारिकेचर कहिले कसको क्यारिकेचर कहिले कसको क्यारिकेचर पनि गरिरहेको हुन्छ, तर कसैलाई पनि व्यक्तिगत आक्षेप लाग्ने किसिमले कसैलाई व्यक्तिगत रूपमा मन दुख्ने किसिमले क्यारिकेचर चाहिँ गरेको छैन।
मान्नुहोस् तपाईँ निर्णायक हुनुहुन्छ, जज हुनुहुन्छ कुनै कमिटीको, निर्णायक कमिटीको, र मह जोडीका विभिन्न उत्पादकहरू उत्पादनहरू मूल्याङ्कन गर्नुपर्ने भयो तपाईँलाई, मह जोडीको सर्वोत्तम हास्य नाटक, सर्वोत्तम चलचित्र, सर्वोत्तम टिभी कार्यक्रम छान्नुपर्ने जिम्मा तपाईँको आयो, कुन कुन छान्नुहुन्छ?
के भन्नु र, सबैमा हामीले मिहिनेत गरेको हुन्छौँ, सबैलाई समय अनुसार विभिन्न विषयमा गरेको छौँ, त्यस कारण एउटालाई मात्र भन्दा अन्याय पर्छ। तै पनि हाम्रो स्टेज कार्यक्रमहरूमा शालिक भन्ने प्रोग्राम असाध्यै राम्रो लाग्छ हामीलाई, किनभने स्टेज रङ्गमञ्चमा कार्यक्रम गर्दा जस्तो अब विदेशतिर कार्यक्रम गर्न आउँदाखेरि पनि गाह्रो छ, जसरी काठमाडौँमा प्रोग्राम गर्दाखेरि हामी ध्यान दिन्छौँ, विदेशमा कार्यक्रम गर्न सक्दैन, हामी स्टेजमा लाइटको लागि ध्यान पुगेको हुँदैन, साउन्डको लागि पुगेको हुँदैन, ब्याकड्रपको लागि ध्यान पुगेको हुँदैन होइन, प्ले म्युजिकको लागि ब्याकग्राउन्ड म्युजिकको लागि टाइम लिएको हुँदैन, भेषभूषाको लागि खास गर्न सकेको हुँदैन, खालि आयो ध्यान गर्नु पर्यो गयो त्यसो मात्र हुन्छ, त्यसरी आर्टको मर्म पुरा हुन पाउँदैन
होइन।
त्यो शालिक भन्ने प्रोग्राममा हामीले काठमाडौँमा देखाउने प्रोग्रामहरूमा पनि अझ बढी भेषभूषामा ध्यान दिएछौँ हामीले, स्टेज सेटिङमा ध्यान दिएछौँ, न्यू रोडै बनाएको छौँ, त्यहाँ जुद्ध शमशेरको शालिकै बनाएको छौँ, त्यसमा होइन ब्याकग्राउन्ड म्युजिकहरू हामीले लगाउने भेषभूषाहरू सबैतिर लाइट साउन्ड म्युजिक सबैमा ध्यान दिएछौँ, त्यसरी अरू प्रोग्राममा हामीले पनि कम ध्यान दिएछौँ, त्यसमा सबभन्दा बढी ध्यान दिएको प्रोग्राम हुनाले त्यो चाहिँ विशेष राम्रो लाग्छ, पर्फेक्ट छ, त्यो प्रेजेन्टेसनमा पर्फेक्ट छ। अब अरू हास्य नाटकको हिसाबले हो भने विज्ञापन ड्रामा सबभन्दा बढी चलेको, विज्ञापन ड्रामा 376 सो त हामीले गोनेकै छौँ, त्यसपछि त गर्नु पनि छोड्यो, कति भयो अब बाटो कुरो कति कति त्यतिसम्म चाहिँ भने आज यति पुग्यो आज यति पुग्यो भने चाहिँ अब ग्याप ग्यापमा भएको हुनाले त्यही गर्ने ध्यान पनि भएन, त्यो ड्रामा गरेर हामीले अभिनय नै प्र्याक्टिकली सिक्ने मौका पाएको थियौँ, हामीले बोल्दा बोल्दै अब यहाँनिर दर्शक हाँस्छ भनेर हामीलाई 2 सेकेन्ड अगाडि थाहा भइसकेको हुन्छ हामी होइन। अब हिजो त्यही कुरा भन्दाखेरि जुन कुरा भने बेसकन हाँसेको हो, त्यही कुरा आज भन्दाखेरि ल अब यहाँ हाँस उठ्दैन है भनेर 2-3 सेकेन्ड अगाडि थाहा भइसकेका हुन्छौँ, तर थाहा पाए पनि भन्नु परेको हुन्छ, भन्छौँ चेर्गको हामीले त्यो प्र्याक्टिकली हाँसी बेङ्गको नसा नसा अभिनयको नसा नसा हामीले त्यसमा अनुभव गरेको छौँ.
विज्ञापन
त्यत्रो देखाएर एउटै प्रोग्राम देखाउँदा 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 दर्शकको साइकोलोजी, दर्शक हाँस्दाखेरि कुन कुन किसिमले हाँस्छ, कसरी हाँस्दाखेरि आफूले कसरी त्यो हाँसोलाई जितेर आफूले बोल्ने, कहाँनिर उनीलाई हाँस्न छोडिदिइराख्ने होइन, अब कति बेर हाँस्छ, त्यो सबै हामीले प्र्याक्टिकली सिक्ने मौका पनि पाएको थियो त्यहाँ. त्यो मौका थोरैले पाएको होला अथवा पाएकै छैन भन्दा नि फरक नपर्ला, किनभने धेरै नेपालको ड्रामाको हिस्ट्रीमा एउटा रेकर्ड ब्रेक गरेको नाटक थियो त्यो, त्यस कारण त्यो नाटक पनि राम्रै लाग्छ.
धन्यवाद यहाँको चयनको लागि. तपाईँको गायन कला नाट्य क्षेत्रको कारणले अलिकति ओझेलमा परेको पनि भनिन्छ र यस्तै मौकामा तपाईँले 29 अगस्त 2008 सालमा पलेटी कार्यक्रममा एकल गायन 2 घण्टाको कार्यक्रम गर्नुभयो. त्यो कार्यक्रमको बारेमा अनुभवहरू केही हाम्रो पाठकहरूलाई सुनाइदिनुहोस् न.
पलेटी जस्तो कार्यक्रमहरू सबैतिर बेला बेलामा आयोजना गर्दा राम्रो हुन्छ, त्यसले नेपाली गायन क्षेत्रलाई ठूलो ऊर्जा प्रदान गर्छ. त्यसले है पहिला पहिला पलेटी कार्यक्रम चल्यो, खुब राम्रो भयो, कसो के को भने सुनेर मैले पनि कहिले पार्टिसिपेट गरेको थिएन. एकपल्ट त्यसको आयोजक मध्येको एकजना भाइ आभास भाइले दाई तपाईँ पनि पलेटीमा आउनु पर्यो भाइ दाई भनेर भन्यो, म कहाँ सक्छु र म सक्दिनँ भनेर भने, तपाईँले गाउने क्वालिटीको गीत, तपाईँले गाउने तरिकाको गीतहरू नै चाहिएको पलेटीको लागि भनेर मलाई खुब प्रशंसा गरेर चाहिँ म पनि उचालिएको छु, म पनि उचालिएँ,
फुलिनु
फुलिएँ, फुलेको थिएन उचालिएँ, लन त लौसे हौसला त्यसले दियो मलाई,
राम्रो निर्णय गर्नु.
तर म पलेटीमा पहिलोचोटि रिहर्सलको लागि जाँदाखेरि त्यो मैले थट्टा गरेर मात्र भनिदिएको थिएँ, ल हुन्छ नि त भनेर हल्का रूपले भनिदिएको थिएँ. मैले हल्का रूपले भनेको त्यहाँ त सिरियसली त्यहाँ पोस्टर सुस्टर टाँसेर पुला पब्लिसिटी दिएर गइसकेको रहेछ, भनेपछि जानै पर्यो. एघार महिना अगाडि मलाई भनेको कुरा एघार महिना तुरन्त आइहाल्यो. त्यहाँ जाँदाखेरि पहिलोचोटि गएँ, रिहर्सलमा बस्दाखेरि त कहाँ सुर कता, म कता, गीत कता, आफू कता, त्यस्तो पनि भएँ. रिहर्सलमा बस्दाखेरि गर्मी पनि लागेर मलाई त चिरचिर पस्न आयो, त्यहाँको एसी बिग्रेको थियो कि भन्दा नि चिसो गयो एकछिन, ल ज्वरो आयो कि क्या हो पनि भन्दा नि यस्तो गाह्रो भएर भएको रहेछ मलाई. तर भोलिपल्ट रिहर्सल गर्दाखेरि अलिक हल्का भयो, अर्को दिन अर्को दिन 10 दिन रिहर्सल गरेर गीत गाउँदाखेरि मलाई सजिलो भयो. मैले गीत क्षेत्रबाटै आर्ट फिल्ड सुरु गरेको हो, तर नेवारी गीतमा मैले धेरै गाएँ. मैले गाएको नेवारी गीतहरू नेपाली नेवारी समुदायमा त्यो राम्रो त्यसले स्थान दिएको छ भन्ने मलाई लाग्छ. मलाई नेवार समुदायले गायकको रूपमा बढी अझै पनि स्वीकार गर्छन्, हाँसी ढुङ्गा यत्रो दिइसकेँ मैले होइन, अझै पनि नेवार समुदायले यो रमाइलो यसले रमाइलो गीत गाए गीत गाउने केटा हो भनेर त्यसरी लिन्छ जस्तो मलाई आशा छ, लिएको पनि पाएको छु. तर नेपाली गीतमा एकल गायन कार्यक्रम गरेको थिइनँ मैले, नेवारीमा गरेको छु मैले. म 50 वर्ष पुग्दाखेरि स्वर्णिम सन्ध्याको रूपमा मैले गरेको थिएँ, राम्रो भएको थियो त्यो पनि. तर नेपालीमा गर्ने मौकै पाएको थिएन. त्यो पलेटी कार्यक्रमले मलाई ठुलो मौका प्राप्त भयो. पलेटी कार्यक्रम हेर्दाखेरि सानो जस्तो छ, सानो छ, सेज वान क्यापेसिटीको हलमा गरिन्छ सानो, तर त्यसको फिडब्याक असाध्यै ठुलो छ. त्यसले गर्ने प्रचार प्रसार, त्यो अडियन्सको क्वालिटी
प्रभाव बढी छ,
धेरै फरक छ. हामीले संगीत कार्यक्रमहरू हा हो झाउझाउलाई छाउछाउ गरेर हेरेको नि अहिले जाल त्यहाँ पुगे, तर त्यसको दर्शक क्लासको दर्शक, संगीत बुझ्ने संगीत गायकलाई नर्भस नहोस् भनेर बडा माया गरेर ध्यान दिएर एकदम प्रोत्साहन दिएर सुनिदिने खालको त्यस्तो दर्शक भएको. अझै अर्को कुरा, पलेटीमा एउटा प्रोग्राम के फरक मैले लायो भने, मैले पनि धेरै ट्र्याकमा गीत गाएँ पछि नेपाली गीतहरू होइन, ट्र्याकमा गीत गाउँदाखेरि त्यो अर्केस्ट्रिक बाजा बजाएर हातले बजाउने जुन अर्केस्ट्रिक बाजाहरू बजाएर गीत गाउँदाखेरि स्वाद बेग्लै हुँदो रहेछ भन्ने मैले त्यो पलेटीमा अनुभव गरेँ. त्यही गीत ट्र्याकमा गाउँदा र त्यही गीत त्यहाँ 12 बजेको हुन्छ धेरै फरक गीतको स्वादै फरक बच्चा बेलाको स्वाद राम्रो मिठो लाग्छ नि जो पनि त्यस्तै बच्चामा खाएको खानेकुराको स्वाद जस्तै हुँदो रहेछ त्यस्तो कार्यक्रमहरू बजायो भने राम्रै हुन्छ आयोजनाहरू अमेरिकातिर पनि बेला जापान जान विदेशमा नेपालीले सरेको छन् त राम्रै हुन्छ भन्ने
लाग्छ राम्रै अनुभव लिनुभएछ
जस्तो क्वालिटीमा धेरैपछि मैले गीत गाएको सोलो प्रोग्राम होइन 14-15 चाहिँ गीत गाएको छु मैले सिरियस खालको गीत गाएको छु कुरा गर्दै गीत गाएको हुनाले क्वालिटी सुन्न चाहने मान्नेहरू कोही छ भने वेबसाइटमा राखिएको छ www.pud.com.np/quality PALETI त्यसमा हेर्नुभयो त्यो गीतहरू सबै लाइभ राखिदिएको छ लाइभ प्रोग्रामको रेकर्डिङ सुन्नु हुन्छ
रचना तथा कृतिहरूको नक्कल गरेर बजारमा तुरन्त व्यावसायिक रूपमा त्यसको नक्कल गरेर अवैध तरिकाले बिक्री वितरण जुन गरिन्छ नि यसको लागि तपाईँ के भन्नुहुन्छ यसको लागि रोकथाम गर्नको लागि के गर्नु पर्ला जस्तो लाग्छ
रोकथाम त हुनै पर्छ कपिराइटको कानून बलियो भएन भने यो कला साहित्य भनेको माथि उठ्नै सक्दैन अझ अलिकति पैसा खर्च गर्न सक्ने रे अलिक सुकट गरेर गीत गाउन सक्दैन जसलाई पैसाको खास मर्ख पर्दैन होइन जसले पैसा खर्च गर्न सक्दैन उसले त जतिसुकै राम्रो स्वर भए पनि उसले गाउनै सक्दैन भने उसले गीतै निकाल्न सक्दैन गीत रेकर्ड गरेर बिचारालाई खर्च गरेर गीत रेकर्ड गरेर बजारमा बिक्री भएर त्यो रिटर्न भएको त फेरि गाउन सक्छ जसले त्यो रिटर्नै हुँदैन त्यो पाइरेसी हुन्छ भनेदेखि अब त्यो राम्रो राम्रो स्वर भएको मान्छे छ तर पैसा छैन भने गाउने आशै नगरेको हुन्छ रिटर्न छैन त्यस कारण कपिराइटको कानुन बनाउनको लागि हामीले पनि धेरै कोसिस गरेका छौँ सुरु सुरुमा दिक्क लागेर छोडि पनि दियौँ कतिपल्ट फेरि कतिपल्ट आफू लाग्यौँ पनि नेपालको कपिराइट कानुन बनिसकेको हुन्छ वाइपोको मेम्बर पनि बनिसकेको छ नेपाल तर इम्प्लिमेन्ट हुन सकेको छैन देशमा कानुनी राज्यको रूपमा स्थापित हुन सकेको छैन नेपाल अझै पनि जबसम्म देश कानुनी रूपमा कानुनी राज्यको रूपमा स्थापित हुँदैन तबसम्म कुनै पनि कानुनहरू स्ट्रङ हुन सक्दैन अब बिस्तारै होला बिस्तारै संविधानै बनेको छैन संविधान बनेपछि कानुन स्ट्रङ बनेपछि प्रशासन स्ट्रङ भएपछि पाइरेसी कम होला त्यसपछि अनि गीतहरू अगाडि बढ्न सक्ला जस्तो लाग्छ
अब अहिले यहाँले जाने जुन इम्प्लिमेन्ट हुन सकेको छैन कानुन बनेको छ तर इम्प्लिमेन्टेसनमा आएको छैन भन्ने कुरा गर्नुभयो मूल कारण के देख्नुहुन्छ देशको राजनीतिक अवस्थाै हो त
हो देशमा कानुन अहिले कानुन फितौलो भयो होइन जसले जे गरे नि हुने नराम्रो गर्नलाई जसरी गरे नि हुन्छ राम्रो काम गर्नु पर्यो भने बरु गाह्रो राम्रो काम गर्नलाई चाहिँ डराउनु पर्छ धेरै होस पुर्याउनु पर्छ नराम्रो काम चाहिँ जसले पनि गर्नु पाइन् त्यस्तो अवस्था छ
अब आउने नयाँ पुस्ताको लागि सरी मैले नयाँ पुस्ता भने नयाँ प्रस्तुति भन्न खोजेको तपाईँहरूको नयाँ प्रस्तुति के हो र यसको बारेमा अलिकति छोटो छनक हाम्रो खसखस .com का श्रोताहरूलाई दिनुहुन्छ कि
अब यो 20-25 विषयमा टेलिफिल्महरू बनिरहेको छ नेपालमा होइन अहिले मदन बहादुर हरिबहादुर थियो मह चौधरी थियो त्यो सक्यो मदन बहादुर हरिबहादुरको पनि सिद्धियो त्यो पनि त्यसो भने 31 एपिसोड जति तयार गरेर हामीले देखाइसक्यौँ मदन हरिबहादुर त्यसपछि अनि आमा भनेर त्यो फिल्म बनाएर देखायौँ त्यो चाहिँ चुनाव सिकाउने चुनावमा भोट गर्न सिकाउने विषयमा प्रोत्साहन गर्ने उद्देश्यले बनाएको अब त्यही आमा भन्ने जुन चुनाव टाका हामीले देखाएको थियौँ त्यसैलाई इलाबोरेट गरेर अर्को 12-15 एपिसोडको अहिले सुटिङ काम भइरहेको छ अहिले 6 एपिसोड जति सुटिङ गरेर सुटिङलाई रोकेर म यहाँ नआइ नहुने भएर छोरीको डेलिभरीको लागि म आएँ अझ म त 9 तारिकमा मात्र आउने मेरो प्रोग्राम थियो त्यहाँ काम नसिद्धिएर त्यही भाग्यले साथ दियो कामहरूले चाँडै सिद्धियो र टिकट पनि कार्ड तिहारको दिनमा टिकट भयो, त्यो कार्ड तिहारको दिनमा कार्डसँगै उडेर आएँ। त्यो बेला नाग भयो, म त ढिला हुने रहेछ, मेरो छोरीको डेलिभरी भन्दा पछि पो आइपुग्ने रहेछ, तर टाइममा आइपुग्यो।
अब यो कहिले पुरा होला जस्तो छ, कति चाँडै पुरा हुन्छ यो?
बाँकी यहाँबाट गएर सुटिङ गर्छौँ, हरिभन्स एउटा तराईतिर लोकेसन हेर्नको लागि गइरहेछ, एसएमएस पठाइरहेको थियो, लोकेसन हेर्नु चितवनतिर गइरहेछ दाइ भनेर, म यहाँबाट गएर सुटिङ सुरु गर्छु।
अब हामी जाने जाने कार्यक्रमको अन्तिम आइसकेको, एउटा अर्को प्रश्न के भने, यहाँले नेपाल भाषामा गीत गाएर नेपाल भाषाको गायक भनेर एउटा आफ्नो परिचय स्थापना गरिसक्नु भएको छ, नेपाली भाषामा हास्य कलाकारको रूपमा पनि परिचय दिनुभएको, राम्रो स्थापित हुनुभएको छ, नेपाल भाषा र नेपाली भाषामा को तर्फ दुवै तर्फबाट यसरी तपाईँ आफैलाई स्थापित गराइसक्नु भएको मान्छेले सपना देख्दाखेरि कुन भाषामा देख्नुहुन्छ?
दुईटै भाषा इक्वेली देख्छु म, कुन भाषा बोलिरहेको भने हुँदै हुँदैन, सबै सबै आफ्नो लाग्छ, एउटै लाग्छ।
अन्तमा खसखस डट कमका
सपना सोनामा पनि नेवार साथीहरूसँग सपनामा देखेँ भने नेवारीमा बोलिरहन्छु, होइन अरू पर्वतीय साथीहरू भेट्यो भने नेपालीमा बोलिरहन्छु,
जस्तो जस्तो सपना त्यस्तै त्यस्तै भाषा हुने हो। अन्तमा खसखस डट कमका श्रोता तथा पाठकहरूलाई र तपाईँलाई मन पराउने सबै व्यक्तिहरूको लागि आफ्नो एउटा मन्तव्य छोटो केही भनाइ के भन्न चाहनुहुन्छ खसखस डट कम मार्फत?
के भन्नुभयो खै? खसखस डट कम मैले अमेरिकामा आएर नाम सुनेको होइन, काठमाडौँमा बस्दाखेरि नाम सुनेको हो, म एकपल्ट एक दुईपल्ट हेरेको पनि छु। प्राय यङ जेनेरेसन केटाहरूले खसखस डट कमको कुरा गरिरहेको पनि सुनेको छु, त्यस कारण तपाईँले म खसखस डट कमको तर्फबाट बोलेको भनेर फोन गर्नु बित्तिकै मैले तपाईँलाई चिनिहालेँ, होइन? अब अहिले सबै भनेको सबै सोधेको कुरा मैले भनिहालेँ, खसखस डट कमको माध्यमबाट तर्फबाट जाने जाने कुराहरू। अब खासै भन्नु भनेको देशको अवस्था अहिले सुधार भइसकेको अहिले पनि छैन, निराश हुनुपर्ने अवस्था पनि छैन, निराश हुनु पनि हुँदैन, पोजिटिभ हामी सोच्नुपर्छ, आशावादी भएर रहनुपर्छ। विदेशमा बस्दाखेरि नेपालको झन् बढी सम्झेर आउँछ, नेपालको झन् बढी माया लाग्छ, चासो लाग्छ भन्ने कुरा मैले बुझेको छु विदेशमा बस्ने नेपाली साथीहरूलाई भेटेर, त्यो अनुभव मैले गरेको छु। केही पनि मैले यसो गर्नुहोस् उसो गर्नुहोस् भनेर भन्न जरुरी म देख्दिनँ, नेपालमा बसेर जति कन्सियस छ त्योभन्दा बाहिर झन् बढी कन्सियस भएर मैले पाएको छु। तै पनि भन्नुपर्दा एक भनौँ कि अझै पनि नेपाल संकटमा नजाओस् भनेर चाहिँ सचेत भएर चाहिँ बस्न, संसारभरिको नेपालीहरू सचेत भएर बस्नै पर्छ। लोकतन्त्र भएन भने मानिसहरू मानिस भएर बाँच्न पाउँदैन, मानिसहरूले पशु जस्तो भएर बाँच्नु पर्ने हुन्छ। एउटा क्रूर शासकले गएर शासन गरिदियो भने एकदम जनावर जस्तो खसी बोका जस्तो शिर निहुराएर हिँड्नुपर्ने अवस्था पर्न सक्छ, त्यसकारण लोकतन्त्रलाई कसरी फस्टाउने, त्यसलाई इस्टाब्लिस गराउने हो, त्यसलाई सबैले सचेत भइदिनुपर्छ। त्यहाँ कुनै पनि तलमाथि हुन लाग्यो भने एकचोटि खस खसाइदिने काम सबैले गरिदिनुपर्छ भन्ने,
विशेष गरी विदेशमा बस्ने नेपालीहरूबाट
होइन, र विदेशमा बस्दाखेरि जस्तो कार्यक्रम आज पाँच वर्षको कार्यक्रममा तपाईँसँग भेट भयो होइन, विभिन्न नेपालीहरू विभिन्न संघ संस्थाहरू विभिन्न क्लबहरू संगठनहरू खोलेर बसेको छ, यसको फर्स्ट प्रायोरिटी भनेको विभिन्न जात जाति समुदाय भाषा भाषीहरू मिलेर बनेको देश हो, विभिन्न भाषा भाषी जात जातिहरू संसारभरि छरेर बसेका छन्, हामी जहाँ बसे पनि जे बसे पनि जुन जात जुन भाषा भाषी भए पनि हामी पहिलो नेपाली हौ, होइन, यो चिजलाई हामीले जहिले पनि सम्झिराख्नुपर्छ, मन्त्र जस्तोले सम्झिराख्नुपर्छ। र आज पाछा पुछहरू यहाँ हृदय पिन्टुना भनेर नेपाल सम्बन्धको सिलसिलामा सबै भाषाभाषीहरूलाई बोलाएर भोज पार्टी सांस्कृतिक कार्यक्रम गरेको छ। सबैले अब देशमा नेपाल सम्बन्ध मनाउँदा अरू जात जातिहरू मान्छेहरू सहभागी भइदिने, शेर्पाले लोसार मनाउँदा सबै जातिहरू नेवार होस् या अरू समुदायहरूले त्यहाँ भाग लिइदिने, ईद मनाउने के अरे हामी पनि लिएर भाग लिएको छौँ, ईद मनाउँदाखेरि भाग लिइदिने, गुरुङ कम्युनिटीले मनाउने त्यहाँ पनि भाग लिने, मधेसी कम्युनिटीले केही मनाए छत मनाएर त्यहाँ पनि गएर बधाई आदान प्रदान गरेर सद्भाव सौहार्द वातावरण बनाएर हामी नेपाली भनेको कस्तो राम्रो जात भनेर दुनियाँको अगाडि थाहा पार्न सकोस्। देशमा देशको गन्जागोलको कारणले गरेर हाम्रो हरियो पासपोर्ट देख्दाखेरि इमिग्रेसनमा संख्याको हिसाबले हेरिने त्यस्तो वातावरण अझै पनि निर्मूल भइसकेको त छैन। त्यसकारण देशमा यस्तो वातावरण होस् कि नेपाली पासपोर्ट हेरेर मा कुनै पनि संकुचित नहोस्, नेपाली पासपोर्ट देखेर इमिग्रेन्टको मान्छेहरूले यो गजब राम्रो देशको मान्छेहरू भनेर सोचोस् होइन, त्यो हामीले आशा गर्नुपर्छ। त्यो दिन पनि आउँछ होला भन्ने लाग्छ। अरूले पहिल्यै भोगिसकेको दुःख यो हामी अहिले भोग्दैछौ।
ल, यहाँलाई पनि आज पासा पोचाले जुन सम्मान कार्यक्रम गरे नौदया भिन्टन भिन्तुनाको अवसरमा, त्यसको लागि हामी बधाई दिँदै तपाईँलाई बधाई दिँदै अमेरिका भ्रमणमा बसाई सफल रहोस् र यहाँको अमूल्य समय खसखस.com जुन प्रदान गर्नुभयो, आफ्नो जुन विचार राख्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद सहित आजलाई हामी बिदा मागौ। नमस्कार।
धन्यवाद छ खसखस.com हेर्नुहुने सबै पाठकहरूलाई, संसारभरि छरिएर बस्नुभएका सबै विभिन्न भाषा भाषी जात जाति जति पनि नेपाली दाजुभाइहरू सबैलाई मेरो धेरै धेरै अभिवादन र न्यानो माया टक्राउन चाहन्छु। अहिले नेपाल सम्बन्ध मनाउने सिलसिलामा फेरि हुनाले नेपाल सम्बन्धको तर्फबाट सबैलाई शुभकामना, नेपाल सम्बन्धको उपलक्ष्यमा सबैलाई शुभकामना टक्राउन चाहन्छु। नेपाल सम्बन्धलाई यसपालि सरकारले मान्यता दिएको छ है, मलाई जे पनि लाग्छ नेपाल सम्बन्ध भनेको मान्यता नदिएको पनि छैन, किनभने नेपाल सम्बन्ध अनुसार नेपाल सम्बन्धको क्यालेन्डर अनुसारै नेपालमा दसैँ तिहार मान्ने गरिन्छ, नाग पञ्चमी, श्री पञ्चमी, दुनियाँ अष्टमी, गाईजात्रा महोत्सवै हो है, नेपाल सम्बन्धकै लिस्ट अनुसार क्यालेन्डर अनुसारै मनाउँदै आइरहेको छ होइन, सबै जनताले मनाउँदै आइरहेको छ। अब सरकारबाट रिकग्निसन अलिकति हुन मात्रै बाँकी छ जुन रिकग्निसन भयो, यसैले यो मात्र होइन लोसारलाई पनि त्यत्तिकै राम्रो रिकग्निसन गरिदिनुपर्छ। ईदको लागि छठलाई सबैलाई गभर्मेन्टले इक्वेल दृष्टिले हेरिदिनुपर्छ, हेरेको पनि छ हेर्ने पनि छ। अब देशमा गणतन्त्र आइसकेको छ, हामी गणतान्त्रिक जनता भइसकेको छौँ, हामी सबैलाई बधाई छ।
ल, धन्यवाद मदन कृष्ण श्रेष्ठज्यू, फेरि फेरि मौका मिल्यो भने फेरि पनि कुरा गर्ने गर्छौँ हामी। धन्यवाद हजुरलाई।